मैं चूंकि आपको इस वक्त एक रिलीजियस वर्कशॉप दे रही हूँ, अगर मैं वाकई आपको एक सोशल इश्यूज या कौमी मसाइल पे बात करने वाली बात करती तो शायद मैं आपको अपने मुल्क की तरक्की के कई यहाँ नुस्खे दे सकती, लेकिन हमारा चूंकि टॉपिक कुरान, उसका फैलाना उससे रेलेवेंट है, तो बात सिर्फ इस बात को समझाने के लिए कि हम दीन को भी कैसे फैला सकते हैं, हम थोड़ा सा इस पर बात करेंगे, क्योंकि वरना हमारा टॉपिक बहुत खुल जाएगा। ज़रूरत तो बहुत है, लेकिन आप सुन भी जाएंगी, हो सकता है आपको सोच मिल जाए, और बीच बीच में कुछ ना कुछ टिप्स मैं आपको देती ही रहूं, लेकिन बहरहाल अगर हम इस एक कमरे में बैठे हुए लोग मिल गए, फिर हम सारे दीन का काम करने वाले इस टीम वर्क की अहमियत को समझ जाएंगे। इंशाल्लाह उम्मीद है कि जब दीनदार जुड़ेंगे ना तो दुनियादार भी जुड़ेंगे। और लिख लें, लोगों को जोड़ने में जितना दीनदारों का इख्तियार होता है उतना बेदीनों का नहीं होता, और अपोजिट भी है। उम्मत को तोड़ने में जितना दीनदारों का हाथ है उतना फासिकों और फाजिरों का नहीं होता। तो लिहाजा टीम वर्क की ज़रूरत है, इसके लिए टीम बनानी पड़ती है। कैसे बने, टीम वर्क होता क्या है, इसको क्या कहते हैं, तो लिख लीजिए टीम वर्क की, टीम और टीम वर्क की तारीफ, सपुर्द किए गए काम को मुकम्मल करने का नाम टीम है और टीम वर्क है। सपोर्ट करना क्या है, इंग्लिश में इसको कहते हैं कि आपको जो काम असाइन किया गया, असाइन टास्क या वर्क को फुलफिल करना, सपोर्ट किया गया काम पूरा करने का नाम टीम वर्क है। टीम में लोग दूसरे पर डिपेंड बहुत करते हैं, ये बड़ा मसला है। गाड़ी है ना, गाड़ी टीम वर्क से चलती है, कोई इंजन है तो कोई गियर है तो कोई क्लच है तो कोई व्हील्स है। क्लच काम करना छोड़ दे, वो 7-8 फुट की गाड़ी खड़ी हो जाएगी। एक छोटा सा तार का दिमाग ख़राब हो जाए, वो काम करना छोड़ दे तो गाड़ी वहाँ पे रुक जाएगी। अपने खुद काम करने में रिस्क कम होता है। कुछ चीज़ें होती हैं ना सिंगल, बस एक जोड़ इधर लगाया हुआ, एक इधर लगाया हुआ, चलो जी मोटर चल रही है। लेकिन जब आप कोई कंप्यूटराइज चीज़ ले आते हैं तो उसमें आपको पता ही नहीं कि जोड़ कहाँ से कहाँ लगा है। तो टीम वर्क की अहमियत जितनी है उतना ये सेंसिटिव भी है। टीम के लोग एक दूसरे पर इन्हिसार बहुत करते हैं। जो काम अकेला बंदा नहीं कर सकता उसको टीम की सूरत में करना मुमकिन हो जाता है। हर बंदे का हिस्सा बराबर होता है, चाहे वो छोटा काम करे या बड़ा। ये जुमले लिखें और आप सब ने इसके ऊपर एक ऐसा हैंडआउट तैयार करना है जो आपकी हैंडबुक बन जाए। यानी आप सब ने अगली क्लास में टीम वर्क, टीम, टीम से रेलेवेंट जो बातें आप समझे हैं ना, उसको खूबसूरत किस्म के हैंडआउट में अपने हाथों से बेशक लिख के लाएं या जैसे भी लिखें उसको लाके दिखाना है। और यकीन करें, आज अगर इस मौजू पे हमने बात समझ ली ना तो आप कह लें कि हमने अपने लिए कामयाबियों के दरवाजे खोल दिए। अकेले जो काम नहीं हो सकता उसको दूसरों के साथ मिलके करना है। फिर टीम वर्क जो होता है ना, इसमें फ़ायदा सबका मुश्तरक होता है और नुकसान भी मुश्तरक होता है। टीम का कोई बंदा छोटा या बड़ा नहीं होता। ये अलग बात है कि कुछ लोग लोगों को दिखते हैं, कुछ नहीं दिखते। कुछ की जॉब ऐसी होती है कि लोग उनको देख करके वाह क्या ऑनरेबल जॉब है, और कुछ की जॉब ऐसी होती है कि जिसको देखकर कोई रश्क नहीं कर सकता बल्कि वो छुपते हैं। मिसाल देती हूँ बिल्डिंग की, जिस घर में, जिस बिल्डिंग में इस वक्त हम मौजूद हैं अल्लाह की तौफीक से, बाहर रोड से आप देखें तो आपको क्या दिखेगा, आपको इस तरफ का फ्रंट और ऊपर खिड़कियाँ दिखेंगी, ऐसी है ना। लेकिन क्या हम में से किसी को इस बिल्डिंग की बुनियादें दिख रही हैं? है ही नहीं, दिखी नहीं। हम में से कोई के है ही नहीं, मेरा ख्याल है इधर है ही कोई नहीं बुनियाद। अब अगर बुनियाद अपनी जगह से हिले कि क्या हो गया, इतने सालों से मेरे ऊपर इतना बोझ लादा हुआ, आज तक मेरा तो कभी जिक्र ही नहीं हुआ। बुनियादें कभी नहीं बदलती, याद रखिए। हत्ता कि अल्लाह का घर है दुनिया में, उसकी भी बुनियादें नहीं बदली गई। अल्लाह ताला ने खाना काबा को सबसे पहले फरिश्तों से बनवाया था, फिर आदम अलैहिस्सलाम से, फिर हज़रत शीस से। शीस के बाद तूफ़ान नूह जब आया था तो उसमें खाना काबा का ऊपर का हिस्सा ख़त्म हो गया था, पानी में बह गया। फिर कुछ अरसा तक खाना काबा का ज़ाहरी वजूद दुनिया में नहीं था। फिर अल्लाह ताला ने इब्राहिम और इस्माइल को चुना। वाइज़ यरफ़ो इब्राहिम उल कवाइद मिन अल बैत। यरफ़ो का लफ्ज़ बताता है कि उन्हीं बुनियादों पे उठाया। और अलपढ़ के देखिए अलविदा और नहाया में बड़ा दिलचस्प वाक़िया मिलता है कि जब तारीख पता था कि बनाऊँ कहाँ, अल्लाह ने कैसे उन बुनियादों की खबर की, پھر نبی صلی اللہ علیہ وسلم کے دور سے پہلے بھی ایک وقت ایسا آیا کہ اس کی اوپر کی بلڈنگ جو تھی یہ سیلابوں میں بہہ گئی، پھر اس وقت بھی اس کے لیے اللہ تعالیٰ نے آسمان سے ایک بادل بھیجا، وہ بادل گھومتا گھامتا بالکل ایک خاص جگہ پہ آ گیا، پھر اس کے نیچے جب کھدائی کی گئی تو وہاں سے بنیادیں ملیں۔ بنیادیں کبھی نہیں مٹتی، دعا کریں اللہ ہمیں دین کی بنیادوں میں ڈال لیں۔ اور اس دور میں 19th اور 20th century جس وقت 2011-10 ہمارے چل رہے ہیں، اس وقت جو دین کا کام کرے گا یہ دوبارہ بنیادوں کا کام پڑے گا۔ ہو سکتا ہے ہم میں سے کوئی دین کی بہار نہ دیکھے، ہم میں سے کوئی سود کو ختم ہوتا نہ دیکھے، ہم میں سے کوئی مسلمانوں کو ورلڈ لیڈر بنتا، سپر پاورز بنتا نہ دیکھے، لیکن اگر ہمارا، میں کہتی ہوں صرف چونچ میں پڑا ہوا پانی جتنا حصہ ڈل گیا نا اس کام میں، اور ہم اس دنیا سے عافیت سے گزر گئے، تو میں کہوں گی اللہ تو جان تیرا دین جانے، میں اپنا حصہ ڈال کے چلی۔ جیسے حضرت ابراہیم کی آگ کو بجانے کے لیے چڑیا نے چونچ میں پانی بھر کے پھینکا تو دوسروں نے اس کا مذاق اڑایا، تیرے ایک چونچ بھر پانی سے بھلا یہ آگ بجھے گی؟ تو کہتی مجھے کیا، میں تو کل کہہ دوں گی اللہ کو کہ اللہ چونچ ہی اتنی تھی۔ ہاں، سورۃ الاعراف میں ہم نے اصحاب سبت کے بارے میں پڑھ چکا، انہوں نے کیا کہا تھا، ماں سیرت نیلا ربی، ہمارے رب کی طرف عذر پیش کر دیں گے کہ ہم نے ان کو روکا تھا کہ یہ نہ کرو، دھوکے بازی، نہیں رکے نہ رکے۔ تو اصل بات یہ ہے کہ ہمیں اس چیز کی ضرورت کو محسوس کر کے اس کی کوشش کو لینا ہے۔ کچھ اینٹوں نے قربانی دی، بنیادوں میں گئیں، کچھ ماتھے پہ سج گئیں، کیا بڑی بات ہے، ماتھے والی تو کئی دفعہ بدلی جائیں گی، کھڑکیاں تو ہر 5-6 سال میں بدلی جائیں گی، چھتیں پھر نہیں کر دی جائیں گی۔ کبھی بھی گلیمرس اور پمپ اینڈ شو والے کام کو صرف کام نہ سمجھیں، وہ بڑا خطرے کا ہوتا ہے۔ مثلاً آپ دیکھیں اس وقت، اگر اللہ تعالیٰ ہم سب کو فتنوں سے محفوظ رکھے، لیکن اگر آپ دیکھیں تو ٹیچر کی چیئر دوسروں سے اونچی ہوتی ہے نا، میں اوپر بیٹھی ہوں، بیٹھی تو ہم سب برابر ہیں، لیکن میں اونچی کرسی پہ ہوں، آپ لوگ نیچے ہیں تھوڑے۔ خدا نہ خاصہ سامنے سے کوئی گولی چلے، کوئی آئے اور ایک دم شوٹنگ کرے، سب سے خطرہ کس کو ہے؟ مجھے خطرہ ہے، آپ تو انشاءاللہ بچ جائیں گے، نیچے جائیں گے۔ آپ جتنے اوپر ہوتے جاتے ہیں اتنی چوٹیں پڑتی ہیں، کہیں کوئی بدنام ہوتا ہے، کہیں کسی پہ نام آتا ہے، کس کا نام آتا ہے؟ لیڈرز کا نام آتا ہے۔ دین کا کام وہ لوگ مولوی کو گالی دیتے ہیں، علماء کرام کو برا بھلا کہتے ہیں۔ تو لہٰذا آپ جتنا نمایاں ہوتے جائیں گے اتنا خطروں میں جائیں گے۔ نمایاں ہونے کے لیے شرط کیا ہے؟ کہ آپ کے اندر اتنا ہی وزن ہو۔ شخصیت کے اندر جب انسان کے اسٹرانگنیس ہوتی ہے تو فائدہ ہوتا ہے، اس پہ ہم الگ بات کریں گے انشاءاللہ کہ ایک اسٹرانگ پرسنالٹی کیا ہوتی ہے۔ آپ کبھی بھی ہلکے ہلکے وزن کے ساتھ دنیا میں ہلچل نہیں مچا سکتے۔ پھر اگلی بات نوٹ کیجئے ٹیم ورک یا ٹیم کے سلسلے میں، کہ ٹیم میں ایک دوسرے کی کمزوریاں چھپ جاتی ہیں، جیسے گرتی اینٹ کو بچانے کے لیے ساتھ ہی دوسری اینٹ سہارا دے دیتی ہے۔ اکیلا بندہ کوئی کام کرے گا نا، اس کی کمزوری بہت جلدی ہائی لائٹ ہوگی، لیکن ٹیم میں کئیوں کو پتہ ہی نہیں کہ اندر کتنی خرابیاں ہیں۔ ڈائننگ ٹیبل کے سجنے اور پینٹری کے کھانے اور کچن کے اندر کی حالت میں بہت فرق ہوتا ہے، یہ حقیقت ہے، یہ ایک فیکٹ بھی ہے۔ اصل بات ہے کہ بہت بڑی خرابی نہیں ہونی چاہیے، اور ہمیشہ اپنے لوگوں کو ڈانٹیں ان کے سامنے، اور اکیلے میں دوسروں کے سامنے ان کی تعریف کریں۔ اچھی مائیں کیا ہوتی ہیں؟ اکیلے میں بچوں کو ڈانٹتی ہیں اور دوسروں کے سامنے ان کا اچھا معاملہ، یعنی ایک بیلنس معاملہ ہونا چاہیے۔ تو ٹیم میں ایک فائدہ کیا ہوتا ہے؟ کہ ایک دوسرے کی خامیاں چھپ جاتی ہیں۔ پھر ٹیم ورک ٹیم میں ایک اور چیز ہے، اور وہ کیا ہے؟ کہ رازداری کا بہت سیریس قسم کا نظام قائم رکھنے کی ضرورت ہوتی ہے۔ جتنی ٹیم بڑی ہوتی جاتی ہے نا، اتنا راز فاش ہونے کا خطرہ ہوتا ہے۔ پھر ایک اور ٹیم ورک یا ٹیم سے ریلیونٹ بات، کہ ٹیم جتنی چھوٹی ہوتی ہے نا، یہ بڑا بہت ہی قیمتی بات ہے۔ اگر آپ نے اس کو سمجھ لیا نا، تو امید ہے کہ زندگی بھر انشاءاللہ اس چیز مثال کو سامنے رکھیں گے۔ ٹیم جتنی چھوٹی ہوتی ہے نا، اس کو باہر سے خطرے زیادہ ہوتے ہیں، لوگ پریشان ہوتے ہیں ان کے ابھرنے پہ، یہ کیا ہو رہا ہے، یہ چار لوگ بیٹھ گئے۔ میں نے سیرت کا مدنی دور شروع کروایا ہوا ایک کلاس میں، مجھے وہ مثال یاد آ گئی کہ اسد بن زرارہ مدینہ میں آ گئے ہیں، کیا ہو گیا ہے، ان کو کیا آ رہا ہے، یہ سعد بن معاذ مسلمان ہو گئے ہیں، یہ سعد مسلمان ہو گئے ہیں۔ چھوٹی ٹیم کو باہر سے خطرہ ہوتا ہے، لیکن جتنی ٹیم بڑی ہوتی جاتی ہے، اس کو اندر سے خطرے لاحق ہو جاتے ہیں، آپس میں پھوٹ پڑ جاتی ہے، آپس میں رسا کشی شروع ہو جاتی ہے، عہدوں کی جنگ، صدارت کی بات، کرسیوں کی بات، میرا عہدہ، میری عہدہ، इसको मैं आपको एक मिसाल से समझाती हूँ। ये बताएं कि आप में से कोई ऐसा है जिसको रोटी नहीं पकानी आती। अब देखें कि रोटी जब आप गोल करके झाड़ते हैं उसको, छोटी सी रोटी होती है ना, तो क्या होता है, आप रोटी बहुत सिक्योर होती है। जितनी आप रोटी बड़ी करते जाते हैं, पतली करते जाएँ, फुलका एप्पल करते जाएँ, क्या होगा, अंदर से जुड़ेगा। ये आपका मेरा जो हाथ झाड़ने का रोटी का अंदाज है ना, कुछ लोग हथेलियों से रोटी झाड़ते हैं, कुछ उंगलियों से झाड़ते हैं, रोटी हमेशा इनसे उंगलियों से। मेरा तजुर्बा गलत भी हो सकता है, जो लोग अंदर जोर ज़्यादा देते हैं ना, उनकी रोटी ज़ाहिर है कि अंदर से टूट पतली होगी, और आप झाड़ते जाएँ झाड़ते जाएँ, ना पकाएं, ऐसे खेलने जाके आज करें ये एक्टिविटी, जितनी रोटी आप बड़ी करते हैं ना, उस हमेशा रोटी अंदर से टूटेगी, इल्ला ये कि कहीं कोई चीज़ मोटी फंस गई, कुछ हो गया हाथ, जहाँ हाथ जोर का पड़ गया वहाँ से पतली हो जाएगी। रोटी की शक्ल बनाते जाएँ, जितनी टीम बड़ी होगी ना, अंदर से टूटेगी। तो इसके लिए ज़रूरत किस बात की होती है, वही बात कि देखा जाए कि हाथ किधर रखना है। अच्छा रोटी पकाने वाला कौन होता है, कि जो पहचानता है कि कहाँ मोटी करने की ज़रूरत है, कहाँ पतली, और वो क्या है, हर एक को उसका हक दो, उसकी जगह पे रखो। जैसे आप देखिए कि हज़रत मूसा अलैहिस्सलाम ने बनी इसराइल के लिए पानी मांगा था, तो अल्लाह ताला ने उनको क्या कहा, सूरत बकरा की आयत 60 है, इज़ इस्तस्का मूसा लिकौमिहि फ़क़ुल नद्रिब बियसाकल हजर फ़न्फजरत मिन हुस्नता अशरता आइना। जब मूसा अलैहिस्सलाम ने अपनी कौम के लिए पानी मांगा, तो हमने कहा कि पत्थर पर असा को मारो, बस उसमें से 12 चश्मे फूटे, कद अलीमा कुल्लू ना से मशरबा हूँ, ये लफ्ज़ नोट कर लें, कद अलीमा कुल्लू ना से मशरबा हूँ, हर बंदे ने अपने पीने की जगह को पहचान लिया। ये है कामयाब टीम का एक नुस्खा, कि हर बंदे को खूब अच्छी तरह पता हो कि मैंने क्या करना है, कब करना है, कैसे करना है, क्या तरीक़ाकार होगा। तो लिहाजा टीम के अंदर इस बात की बहुत ज़रूरत होनी चाहिए कि टीम बनाते हुए, आप एक माँ है ना, तो आप अपने बच्चों की भी एक टीम बना सकती हैं, पूरा घर भी एक टीम हो सकता है। शौहर का एक मुकाम है, बीवी का एक है, बच्चों का और है, बहुओं का और है, हर एक को उसकी जगह देते जाएं, इंशाल्लाह ताला सब कुछ अपनी जगह पे रहेगा। इसके बाद आप देखिए कि फैसले, जब हम डिसीजंस लेते हैं ना, तो उसमें टीम के हर बंदे का उतना हिस्सा होना चाहिए जितना कि उसका मुकाम है। इसको फिर मिसाल दूंगी घर से, शौहर बीवी हैं और बच्चे भी हैं, ये सारा घर मिलके एक टीम है, लेकिन क्या हर मशवरा बच्चों के सामने किया जाता है और हर बात में बच्चों की मर्ज़ी मांगी जाती है? नहीं। और बस अक्लमंद शौहर होते हैं, वो बीवियों को कभी भी अपनी असल पे नहीं बताते, उनको पता है, बीवियों को नहीं बताते कि हमारे पास असल में कितना है, वरना बीवियों ने ब्लैकमेल करना है जब उनको कोई सोने का सेट पसंद आएगा। इसी तरह ये इस अमल पे बीवियाँ तो बहुत ही अमल करती हैं, वो तो शौहरों को नहीं बताती हैं। इसी तरह आप देखिए कि जब कोई भी काम हो, एंड पे प्रोडक्ट जिसको आप कह लें अपनी ज़ुबान में, तो उसमें पूरी टीम का नाम रखना चाहिए कि जी ये हम सब की मुश्तरका कोशिश है, माशाल्लाह ये हमारा घर है, ये हमारा कौम है, ये हमारा इदारा है, ये हमारी है। उससे फ़ायदा क्या होता है कि हर बंदे को उस चीज़ में अपना हिस्सा महसूस होता है और वो उसको रखते हैं। फिर इस तरह आप देखिए कि बस दफ़ा टीम वर्क जब होती है ना, तो कुछ लोग नाराज़ ज़रूर होते हैं, और वो कौन होते हैं, जो अफसर नुमा होते हैं। भाई आमिर बनना, अलिफ वाला आइन वाला नहीं, आमिर यानी डिक्टेटर बनना तो बहुत अच्छा है, करो ये करो, पूछो नहीं, क्यों पूछ रहे हो, क्या कर रहे हो। एक है आपने जो कह दिया कर दिया, कोई पूछ नहीं सकता, उसके बाद अब दूसरी तरफ आ गया कि मशवरा या किसी का फैसला या किसी की बात, तो जो ज़रा हाकिमाना सोच रखते हैं ना, उनको लगता है कि हमारी तो कोई इतनी इंपॉर्टेंस नहीं रही। नतीजा क्या होता है कि बस दफ़ा कुछ लोग फिर साइकोलॉजिकली मरीज़ बन जाते हैं और खौफ का शिकार होते हैं। बाज़ लोगों के एक और भी खौफ होता है, और वो क्या कि हमारी की तरह एक दूसरा ना नुमाया हो जाए, जिस काम पे हम जो लगे हैं, हमारी तो जी जारादारी है, मैं तो इतने साल से ये काम कर रही हूँ, अब कोई और कैसे आ जाए। किसी कारामत काम पे कभी इस तरह नहीं होना चाहिए। हमारे जिस्म ने इसकी एक मिसाल हमें समझाई, और वो क्या है, ब्लड सर्कुलेशन। आप में से जिसको साइंस से थोड़ी सी दिलचस्पी है, उनको मज़ा आएगा इस बात से, हमारे जिस्म में ब्लड हर वक्त बनता रहता है, फिर वो ब्लड जिस्म में घूमता है, फिर बीमारियां जिस्म की खून में दाखिल होती हैं, ये एनर्जी का सो, यानी ब्लड ऐसे ही हमारे जिस्म में जैसे हमारे किचन में ड्रेनेज है, जो भी आप मतलब समझें कि पंपिंग होती है जिस्म में। अब होता क्या कि हमारा पुराना खून जो होता है ना, जो गंदा होता है, فطرت نے ایسا خوبصورت نظام کیا ہوا ہے کہ وہ کسی نہ کسی طریقے سے جسم سے نکل جاتا ہے۔ عورتوں کا تو پیریڈس کی صورت میں ہر ماہ نکلتا ہے، اسی لیے عورتوں کا جسم نرم ہوتا ہے۔ مردوں کا نکلتا نہیں، ان کا وہی جسم میں کچھ اور کیمیکل انالیسس سے گزر کے جسم میں سختی، بالوں، ہڈیوں کے جسم، مردوں کے جسم عموماً سخت ہوتے ہیں، اس کی وجہ یہ کہ ان کا وہ خون جسم میں، جس کو آپ کہہ لیں کہ دوبارہ ری اسی کو صاف کر کے آپ ڈال دیتے، فلٹر ہو کے ڈل جاتا ہے۔ جب تک جسم کو نیا خون نہیں دیں گے نا، آپ کا جسم ہیلدی نہیں ہوگا۔ آپ نے میں کبھی سنی یہ بات کہ فلاں بیمار تھا، پھر اس کے جسم سے سارا خون نکال کے نیا خون ڈالا گیا؟ ہر ٹیم کو نئے خون کی ضرورت ہوتی ہے۔ آپ اگر پچھلے 20 سال سے اپنا گھر چلا رہی ہیں نا آسان طریقے سے، آپ لائیے نیا خون۔ بیٹیوں کو موقع دیں، بہوؤں کو موقع دیں۔ خراب کریں گی نا، ایک وقت آئے گا ٹھیک کریں گی۔ ایک موقع آئے گا کہ جس کے ساتھ وہ اپنے آپ کو دوسری طرف لے جائیں گی، تو انشاءاللہ مشکل بہت ہوتا ہے۔ یہاں ایک اور چیز لکھ لیں کہ ٹیم کے اندر کسی دوسرے کو ایڈجسٹ کروانا، پزلس، چھوٹے چھوٹے پزل مل کے ایک چیز بنتی ہے نا، اس طرح ہماری زندگی چھوٹی چھوٹی چیزوں کو مل کے بنی بھی ہے۔ آپ قرآن کی طرف اب آئی ہیں، حالانکہ اس سے پہلے آپ کی زندگی پوری مکمل تھی، پزل لگے ہوئے تھے، یہ بچوں کا ٹائم ہے، یہ وقت ہے، اب اس میں آپ نے ایک چھوٹا ٹکڑا قرآن کے اس کورس کا لگانا ہے، تو ایڈجسٹمنٹ تو مشکل ہوتی ہے۔ اسی طرح نئے آنے والوں کو ویلکم کہنا چاہیے۔ ایک خرابی ٹیم ورک کے راستے میں جو بہت رکاوٹ بنتی ہے لوگوں کے لیے، وہ کیا ہے کہ ہر نئے آنے والے کو ٹکنے نہیں دیتے۔ یہ جملہ سنا ہوا ہے، ٹکنے، لیکن بہت ہی لوگ عموماً بولتے ہیں نا جی فلاں تو کسی کو ٹکنے ہی نہیں دیتا، لیگ پلنگ، یہ بہت ہی زیادہ ناسمجھی کی بات ہوتی ہے۔ کبھی وہ کام جو آپ کر رہے تھے کوئی دوسرا کرنے آ جائے تو آپ سوچا کریں کہ یہ میرے پاس ایک صدقہ جاریہ کمانے کا موقع آ گیا، اب میں اس کو وہ ساری ٹپس بتاؤں گی جو میں نے پچھلے 10 سال میں کام کر کے سیکھی ہیں، آپ کا صدقہ جاریہ بنے گا۔ بات کہتے ہیں اچھا دیکھتے ہیں اب کرتے ہیں، بجائے اس کے کہ کمپیٹیٹر بنے، کنٹریبیوٹر بنے، کنٹریبیوٹ کریں، اپنا حصہ ڈال دیں، سکھائیے۔ بہترین طریقہ کیا ہوتا ہے کسی کو بھی ٹیم بنانے کا، آپ پہلے اس کو غلط کام کرنے دیں، چھوٹے چھوٹے سلاٹس میں تجربہ کرائیں۔ روٹی ہے نا کو بیٹا پکاؤ میں کھاؤں گی، اور میں نے دیکھا جس پیار سے باپ اپنی بیٹیوں کی ٹوٹی ہوئی روٹیاں کھاتے ہیں نا، اللہ اکبر، کھاتے بھی اور تعریف بھی کرتے ہیں، اور یقین کریں پھر اس سے جو کانفیڈنس ڈیولپ ہوتا ہے۔ آپ دیکھیں اکثر بیٹیوں کی باپوں سے بہت بنتی ہے، ماں سے کیوں نہیں بنتی؟ ٹیم ورک نہ ہونے کی وجہ سے۔ ماں نہ چاہتے ہوئے، مانے کہ نہ مانے، سچی بات ہے کچھ حقیقتیں ماننی بڑی مشکل ہوتی ہیں، لیکن بعض دفعہ مائیں خود اپنی بیٹیوں کو اپنی کمپیٹیٹر سوچنے لگ جاتی ہیں۔ کرنے دیں غلط، ایک دفعہ کر دیں، پھر جب وہ غلطی ہوگی نا پھر بتائیں۔ ہم بعض دفعہ کر اگلے کی سراسر حمایت رہے ہوتے ہیں، لیکن اگلا ہمیں اپنا دشمن سمجھتا ہے، اس میں بھی کمی ہے ہمارے اندر کہ ہمیں ایک ٹیم ڈیولپ کرنی نہیں آتی۔ تو بہرحال ہر بندہ اپنے حالات کے مطابق چیزوں کو لے جاتا ہے اور کام کرتا ہے۔ پھر اس طرح آپ ایک اور چیز اس بارے میں نوٹ کر لیجئے، اور وہ کیا ہے کہ ٹیم ورک کے لیے وسعت نظری کی بہت ضرورت ہوتی ہے۔ براڈ مائنڈیڈ ہونا، آپٹمسٹک ہوں، روشن خیال ہوں، بڑی بات سوچے، رسک لینے کے لیے تیار ہوں۔ گھٹن جہاں ہوگی نا اور سخت کنٹرول ہوگا، وہاں ٹیم نہیں بنتی۔ بعض بہویں صرف اس لیے ساسوں سے الگ ہو جاتی ہیں کہ گھر کا ماحول بڑا گھٹن والا، بس گھر صرف اس لیے ٹوٹتے ہیں شوہر بیوی کے کہ ساس اور بہو کے تعلقات اچھے نہیں ہوتے۔ تو ضرورت کے کھلا پن، آؤ براڈ مائنڈیڈ، دیکھیے کہ ہم اپنے آپ کو ٹھیک کر لیں نا، وہی بات کے تصویر ٹھیک کر لو تو دنیا کا نقشہ ٹھیک ہو جائے گا۔ بالکل اپنے آپ کو اس طرح سے کھول کے رکھیے کہ اصل چیز کام پہ رہے، شخصیت پہ نہ رہے۔ پھر اسی طرح ایک اور چیز، اور وہ کیا ہے کہ جہاں ٹیم ورک ہوتا ہے نا وہاں ریسورسز آپ کہہ لیجئے، ذرائع، ٹیم ورک میں آپ کہہ لیں کہ خرچہ کم ہوتا ہے اور کام زیادہ ہوتا ہے، ریسورسز میکسیمم یوز ہوتے ہیں۔ بس آپ دیکھیے گھر کے 10 لوگ ہیں، 10 لوگ 4 جگہ کھانا پکائیں تو اس کا خرچہ لکھ لیں، اور 10 کا کھانا 1 جگہ پک جائے تو خرچہ شاید آدھے سے بھی کم ہوگا۔ ریسورسز تھوڑے، لوگ زیادہ، اور اسلام کا ایک عجیب مزاج رہا ہے ہر دور میں، اور خاص طور پہ آپ نبی صلی اللہ علیہ وسلم کے معاملے کو دیکھ لیجئے، کیا تھے ریسورسز؟ کچھ بھی تو نہیں، ایک ابو بکر تھا اور اللہ کے نبی صلی اللہ علیہ وسلم نے کام شروع کر لیا۔ مکہ سے مدینہ گئے تھے تو کتنے کو تھے؟ ریسورسز کبھی بھی زیادہ نہیں ہوئے اسلام کے پاس، या आज कहते हैं आपके जी हमारे पास एटॉमिक एनर्जी नहीं, कुछ नहीं, वो कभी भी नहीं हुई। हाँ, वमा रमई तईज रमई तवला किन अल्लाह रमा, वो तो एक मुट्ठी भर पत्थरों में भी अल्लाह ताला बुलेट वाली ताकत डाल देता है। तो लिहाजा इस किस्म के काम जो होते हैं वो इंसान की अफादियत को बढ़ा देते हैं। फिर आप देखिए कि आपके जहन में एक क्वेश्चन आना चाहिए कि टीम की ज़रूरत कब पड़ती है। मसलन आप में से हर एक अपने हालात के मुताबिक मेरी बातें सुन रहा होगा, तो आप सोचिए कि मुझे क्या, मुझे टीम की ज़रूरत है कि नहीं। बस को पता ही नहीं होता, सच्ची जो बात है, क्योंकि हमने ना ये बातें कभी सुनी ना पढ़ी। हम सोचते हैं तो बड़ी बड़ी बातें, हालांकि ये घर के छोटे छोटे इश्यूज़ को भी हल करती हैं। यदि मैं आपको अब कुछ सपोज चीज़ें डिफरेंट पॉइंट ऑफ व्यू से लिखाती हूँ कि टीम की ज़रूरत कहाँ पड़ती है। नंबर एक, अफराद खाना या घर के लोग या इदारे के लोग, स्कूल के लोग, बैंक के लोग, जहाँ भी आप रहते हैं, वो लोग आपस में खिंचे खिंचे रहते हैं। नंबर एक, ये इस बात का सिम्टम है कि आपको टीम की ज़रूरत है, टीम वर्क या टीम बनने की ज़रूरत है। दूसरी चीज़, जहाँ अखराजात पूरे ना हो रहे हों, खर्चे करो ना रो रहे हैं, खर्चा पूरा नहीं होता, कोई इदारा चला रहे हैं तो आप कहते हैं फंड ही नहीं पूरे होते हैं, मुल्क चला रहे हैं तो आप कहते हैं हमारे मुल्क में पैसे ही कोई नहीं, तो हम इनकी सड़कें कहाँ से बनाएं। तो आप फिर फील करें कि आपको टीम वर्क की ज़रूरत है। कैसे? मतलब ये आखिरी मिसाल को आप एक मुल्क के फंड्स की कमी की बात करते हैं, तो आप चेक करें कि क्या टेलीफोन की पाइपें बिछाने वाले और बिजली की पाइपें बिछाने वाले दो डिफरेंट टाइम पर सड़कें खोते हैं। तो आप फौरन समझ जाएंगे, नहीं, इन दोनों को बुलाओ, एक टीम बनाओ, और बाबडा को भी बुलाओ और सुई गैस वालों को बनाओ, और उन्हें कहो कि देखो इस इलाके में पीपल्स कॉलोनी में सड़क अगर डालनी है पाइपें, एक वक्त में डालो। क्यों? कि इससे सड़क एक दफ़ा बन के दोबारा खोदने का जो वक्त है वो पैसा बचे और हमारी मालियत कम हो जाए। ठीक है, इसी तरह कभी आपने गौर किया, मुझे तो बहुत ही हैरत होती है और आपको भी शायद कभी होती होगी, कि आखिर वजह क्या हमारे दीनदारों के खर्चे पूरे क्यों नहीं होते। अंदर बैठ के देख ले, वजह यही है, टीम वर्क नहीं है, हम रिसोर्सेज को सही इस्तेमाल नहीं कर पाते, हमारे अखराजात ज़्यादा होते हैं, हमारी प्लानिंग बहुत थोड़ी होती हैं। ऐसी जहनों में बातें आती रहती हैं ना लोगों से सुन सुना के। तो किसी की बात जहन में थी और मैंने कहीं एक बड़ा इमोशनल जुमला पढ़ा किसी के कर्ज़ के बारे में, कि अगर आप ये नहीं करेंगे तो फिर हमें मजबूरन ये करना पड़ेगा। आप चाहते हैं कि हम बैंक से कर्ज़ा ले लें और सूद पे कर्ज़ा ले लें। मैंने बहुत बैठ के सोचा, मैंने कहा आखिर अल्लाह तो वही है जो बदर में भी था, अल्लाह तो वही है जो उहद में भी है, और अल्लाह तो वही है जो हर दौर में मुसलमानों की मदद करता है, वजह क्या? फिर वो जब बंदा सोचता है ना तो उसको वजूहात समझ आती हैं। तो मेरे दिल में आया कि अगर हम थोड़ा सा अपनी पॉलिसीज़ पर गौर कर लें, मिसाल अपनी लें, छोड़ें दूसरों को, वल्लाही आप सब तो इस वक्त जो आपकी क्लास है इनको तो मैं इस इदारे की होस्ट क्लास कहती हूँ, कि जो भी जितने भी आते जाएंगे, लेकिन जो पहली सबीलुल जन्ना का मुकाम है इंशाल्लाह वो तो बन गया आपका, क्योंकि आप तो बुनियादों में पड़ गए। पॉलिसीज कितनी मैटर करती हैं, हम अपने टीम वर्क के सिलसिले से कैसे अखराजात कम कर सकते हैं, कैसे इन चीज़ों को देख सकते हैं, आप हम इसकी मुंह बोलती कई मिसालें दे सकते हैं आप लोगों को। मैंने कहा फुला इतना जो कह रहे हैं, 3 माह के लिए मैनेजमेंट दे दें किसी ऐसे बंदे को जिसको काम करना आता है या उसको जगह का इस्तेमाल करना आता है, मेरा ख्याल है कि कई मिलियंस का कर्ज़ा जो है वो दूर हो सकता है। तब्दीली हमेशा मुस्तकिल अमल से आती है, क्योंकि जो बीज लगाएंगे उसको काटना भी है। मैंने क्या करना इतनी रौनकों मेलों को, मेरे सामने 200 लोग आ गए, वट नेक्स्ट, कल मैं चली गई दुनिया से, मैंने उन्होंने मुझे क्या दिया। टीम वर्क के नतीजे में आप देखिए कि ये काम होते हैं, इससे रिसोर्सेज कम होते हैं। इसलिए टीम वर्क के लिए इंसान के पास एक प्लान भी होना चाहिए, ये भी एक नोट कीजिए। टीम बन जाए करना क्या ये नहीं पता, प्लान बहुत ज़रूरी है। जब प्लान नहीं होते ना तो आहिस्ता आहिस्ता पूरी टीम झड़ जाती है। अच्छा, टीम की अमूमन 2 किस्में होती हैं, एक रस्मी टीम बनती है, एक गैर रस्मी बनती है। गैर रस्मी जो होती है ना, वो हम जहाँ 4 लोग बैठे टीम बन गए, भाई चलो आज ऐसा करते हैं कि सारे मिलके विंडोज़ साफ़ करते हैं, यहाँ बैठ के आप बैठे बैठे डिसाइड, एक बंदा आपसे कराता है चलो तुम ये शीशे करो मैं वो करूँ, 25-30 लोग मिलें सारे शीशे साफ़ हो जाएंगे। ये गैर रस्मी टीमें होती हैं, इसमें स्पिरिट हो तो काम चल जाता है, ठीक है। लेकिन जो रस्मी टीमें होती हैं उनके अंदर फिर प्लानिंग बहुत, कई सालों की इलेक्शन होते हैं, उसको इलेक्ट करना है, ये इस मरहले से उतरा, उससे उतरा, उसके अंदर गया और उनसे ये काम करना होता है। ٹیم کے لوگوں میں عموماً کیا چیزیں ہونی چاہیے؟ سب سے پہلی جس کو میں کہتی ہوں دا موسٹ ون، مقصد دیکھو۔ یہ چیز تو آپ اپنی جو ایکٹیویٹی ہوگی نا اس میں بہت بڑی کر کے لکھیے گا۔ ہمیشہ لوگوں کو مقصد ساتھ جوڑتا ہے۔ آپ کہیں گے مقصد کیا ہوتا ہے بھائی؟ ہاں بھائی ہم سب دین کا کام کر رہے ہیں۔ مثال ہے کیا آپ دیکھیں کہ ہر مسجد، ہر مدرسہ، ہر اسلام کا کام کرنے والا، مثلا جیسے کچھ لوگ دعویٰ ورک کر رہے ہیں، کچھ نیو مسلمز کو کنورٹ کروانے میں مدد دے رہے ہیں، کچھ عورتوں کو پڑھا رہے ہیں، بچوں کو پڑھا رہے ہیں، تو کیا یہ سب چھوڑ کے ایک جگہ آ جائیں؟ نہیں۔ مقصد جو دین کے نام پہ لوگوں کو جوڑے گا نا، ہی کلمۃ اللہ العلیٰ، سورۃ توبہ میں بھی آتا ہے، سورۃ صف میں بھی اس کا مفہوم آتا ہے، سورۃ انفال میں بھی، کئی جگہ یہ خلاصہ ہے کہ اللہ کے کلمے کو بلند کرنا۔ میں بچوں کو پڑھا کے اللہ کا کلمہ بلند کر لوں گی تو میں وہ کروں گی انشاءاللہ۔ آپ بڑوں کو پڑھا کے اللہ کے کلمے کو بلند کر دیں تو ہم دونوں ایک ہی ٹیم ہیں، ہم ایک لیول پہ آ کے مل جائیں گے۔ آپ کہتے ہیں کہ مجھے نوش کھاتی ہے، میں نوش لوگوں کو اسلام کا پیغام دے کے اللہ کے کلمے کو بلند کروں گی، تو انشاءاللہ ہم سب مختلف ناموں سے رہیں، ہمارا نام نور القرآن ہو، آپ کا نام نور الخدا ہو، آپ کا نام جو ہے وہ کوئی برکت ہو، کوئی رحمت ہو، کچھ آپ ایک ہی ہوں گے انشاءاللہ۔ یہ تو پلیٹ فارم ہوتے ہیں، پوری دنیا کی آرگنائزیشنز کیا ایک بن سکتی ہیں؟ از اٹ پاسبل؟ اللہ تو خود کہتے ہیں کہ ہم نے تم کو چھوٹے چھوٹے گروہوں میں بانٹ دیا تاکہ تم کام کرو۔ مقصد دیکھو۔ اب دین کا کام کرتے ہوئے مقصد پھر فرق کیسے ہوتے ہیں؟ مقصد فرق کب ہوتے ہیں؟ جب اللہ کے نام کی بلندی سے زیادہ اپنا نام بلند ہو جائے، اپنا ذاتی مفاد پیارا ہو جائے۔ بعض دفعہ سراسر مفاد پیسے کا ہوتا ہے، ہے کام پیسے کے لیے، لیکن یہ شکر ہے ایک ریلیجس جاب مل گئی ہمیں، فرق اتنا ہی ہے، وہاں سے بھی پے ملنی تھی، یہاں سے بھی ملتی ہے، بس اچھا شکر ہے ساتھ جاب بھی مل گئی، ساتھ نماز بھی پڑھا رہے ہیں، ساتھ درس بھی دے رہے ہیں، ساتھ لوگوں کو جمع بھی کر کے درس کر لیتے ہیں۔ یہ چیز جب ہوگی نا کہ مجھے کرنا ہے یہ کام پیسے کے لیے، پیسے سے مراد پیسہ مقصد نہ ہو، یعنی مقصد کبھی کبھی اس میں پیسہ بن جاتا ہے راستے میں۔ دوسری ایک چیز جو بعض دفعہ اللہ کے کلمے سے بلندی سے زیادہ اپنا عہدہ بن جاتا ہے، میرا کیا ادھر مقام ہے، مجھے کیا یہاں پروٹوکول ملے گا۔ اب ظاہر وہ کام دین ہے، لیکن اصل میں وہ آپ کا اپنا عہدہ ہے۔ پھر اسی طرح بعض دفعہ اس طرح کے بہت سارے لوپ ہولز آ جاتے ہیں دین کا کام کرنے والوں میں۔ اگر ہم سب چاہتے ہیں نا کہ یہ جگہیں آباد رہیں، تو نصیحت سمجھ لیں، وصیت سمجھ لیں، یا ریکویسٹ سمجھ لیں، جب کبھی کوئی فیصلہ کریں اس میں اللہ کے کلمے کو بلند کرنے کی بات دیکھیں۔ خیر کو نہیں سمجھ آ رہی ہوتی بات اس وقت، پھر ٹرسٹ بھی کرنا پڑتا ہے۔ یہ بھی ذہن میں رکھیے کہ جب بھی کوئی ٹیم بنے گی نا، اس کا ایک لیڈر ضرور ہوگا۔ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ سفر کرو، تم میں سے دو لوگ سفر کبھی نہ کریں، اکیلا بندہ جنگلوں میں راتوں کو تنہائی میں سفر نہ کرے۔ اس لیے کبھی مجھے پتہ چلے نا آپ میں سے کوئی رات کو لیٹ گھر جائے یا آئے یا کہیں جاب سے، تو مجھے بہت ہڑکا ہوتا ہے، نہیں کرنا چاہیے، شرن جائز بھی نہیں، شیطان ہے پاس انسان کے، کوئی چور چکار آ سکتا ہے، کچھ بھی۔ دو بھی نہ کریں، کیونکہ ایک کے دل میں شیطان آ گیا اس کو مار کے اس کے پیسے لے جائے گا، شیطان کوئی نفس کی برائی کروا لے اس سے۔ کم سے کم تین لوگ، کیونکہ اس دور میں راتوں کے سفر تھے، جنگلوں میں بھی جاتے تھے، اس سے مراد آپ سمجھ لیں تین لوگ ہوں۔ آپ نے فرمایا کہ جب بھی کچھ لوگ مل کے سفر کریں تو پھر اس میں سے ایک کو اپنا امام بناؤ، لیڈر۔ وہ کیسے؟ وہ ڈیسائیڈ کرے گا کہ کہاں رکنا ہے، کب کھانا ہے، سٹاپ اوور کتنے ہوں گے، رات کو ٹریول کرنا ہے کہ دن کو۔ آج امت اتنے چھوٹے چھوٹے مسئلوں میں پڑی رہتی ہے، اس مسئلے پہ نہیں پڑتی کہ اللہ کے نبی نے کہا کہ پھر جو لیڈر کہہ دے اس کو مانو۔ ایک سفر تھا، نبی صلی اللہ علیہ وسلم نے ایک چھوٹا سا گروہ بھیجا اور اس میں ایک شخص کو کہا کہ تم ان کے اب امیر ہو، اس کو امیر لشکر کہتے ہیں یا امیر کارواں کہہ لے، اور لوگوں سے کہا کہ دیکھو تم سب اب اس کی ماننا۔ راستے میں گئے، انہوں نے لوگوں سے کہا کہ یہاں رکو، رک گئے، کہا درختوں سے لکڑیاں توڑ کے لاؤ، چلے گئے، لے آئے، کوئی بات نہیں، کیونکہ لیڈر ہے، امام ہے، مات تو ماننی پڑتی ہے۔ کہا اب اس میں آگ لگاؤ، آگ بھی لگا دی، سب نے کرا۔ کہا اب اس میں کود پڑو، کہا یہ کیسے کریں، اس آگ سے بچنے کے لیے تو ایمان لے کے آئے ہیں، تو آگ میں جانا ہے تو ہم تو نہیں کودیں گے۔ کہا تمہیں نہیں پتا اللہ کے نبی کی بات، کہ تمہیں کہا تھا کہ میری ہر بات ماننا، کام تو نہیں مانیں گے، یہ نہیں مانیں گے، اور کچھ کرا لے۔ خیر معاملہ رفع دفع ہوا، واپس آئے، اللہ کے نبی صلی اللہ علیہ وسلم کے سامنے یہ کیس کھلا۔ آپ نے فرمایا کہ پہلی دو باتیں ٹھیک تھی تمہاری، لیکن اگر تم اس کے کہنے پہ آگ میں کود جاتے تو قیامت تک تم آگ میں رہتے. کیا پتہ چلا اس واقعے سے کہ ان نمتات فی المعروف، گناہ اور ثواب، یہ نہیں کہ میری عقل یہ کہتی ہے، تو لیڈر لازمی ہوتا ہے. فطرت کے اصول میں شاید کہ مکھی میں لیڈر آپ کو ملے گا، مچھر مکھی میں لیڈر ملے گا، کیونکہ جب کوئی کام کرانے والا نہیں ہوتا تو دوسروں کو کام کرنا مشکل ہو جاتا ہے. ٹھیک ہے،